قال الملأ الذين استكبروا من قومه لنخرجنك يا شعيب والذين آمنوا معك من قريتنا أو لتعودن في ملتنا قال أولو كنا كارهين قد افترينا على الله كذبا إن عدنا في ملتكم بعد إذ نجانا الله منها وما يكون لنا أن نعود فيها إلا أن يشاء الله ربنا وسع ربنا كل شيء علما على الله توكلنا ربنا افتح بيننا وبين قومنا بالحق وأنت خير الفاتحين وقال الملأ الذين كفروا من قومه لئن اتبعتم شعيبا إنكم إذا لخاسرون فأخذتهم الرجفة فأصبحوا في دارهم جاثمين الذين كذبوا شعيبا كأن لم يغنوا فيها الذين كذبوا شعيبا كانوا هم الخاسرين فتولى عنهم وقال يا قوم لقد أبلغتكم رسالات ربي ونصحت لكم فكيف آسى على قوم كافرين وما أرسلنا في قرية من نبي إلا أخذنا أهلها بالبأساء والضراء لعلهم يضرعون ثم بدلنا مكان السيئة الحسنة حتى عفوا وقالوا قد مس آباءنا الضراء والسراء فأخذناهم بغتة وهم لا يشعرون ولو أن أهل القرى آمنوا واتقوا لفتحنا عليهم بركات من السماء والأرض ولكن كذبوا فأخذناهم بما كانوا يكسبون أفأمن أهل القرى أن يأتيهم بأسنا بياتا وهم نائمون أوأمن أهل القرى أن يأتيهم بأسنا ضحى وهم يلعبون أفأمنوا مكر الله فلا يأمن مكر الله إلا القوم الخاسرون أولم يهد للذين يرثون الأرض من بعد أهلها أن لو نشاء أصبناهم بذنوبهم ونطبع على قلوبهم فهم لا يسمعون تلك القرى نقص عليك من أنبائها ولقد جاءتهم رسلهم بالبينات فما كانوا ليؤمنوا بما كذبوا من قبل كذلك يطبع الله على قلوب الكافرين وما وجدنا لأكثرهم من عهد وإن وجدنا أكثرهم لفاسقين ثم بعثنا من بعدهم موسى بآياتنا إلى فرعون وملئه فظلموا بها فانظر كيف كان عاقبة المفسدين وقال موسى يا فرعون إني رسول من رب العالمين حقيق على ألا أقول على الله إلا الحق قد جئتكم ببينة من ربكم فأرسل معي بني إسرائيل قال إن كنت جئت بآية فأت بها إن كنت من الصادقين فألقى عصاه فإذا هي ثعبان مبين ونزع يده فإذا هي بيضاء للناظرين قال الملأ من قوم فرعون إن هذا لساحر عليم يريد أن يخرجكم من أرضكم فماذا تأمرون؟ قالوا أرجه وأخاه وأرسل في المدائن حاشرين يأتوك بكل ساحر عليم وجاء السحرة فرعون قالوا إن لنا لأجرا قالوا إن لنا لأجرا إن كنا نحن الغالبين قال نعم وإنكم لمن المقربين قالوا يا موسى إما أن تلقي وإما أن نكون نحن الملقين قال ألقوا فلما ألقوا سحروا أعين الناس واسترهبوهم وجاءوا بسحر عظيم وأوحينا إلى موسى أن ألقي عصاك فإذا هي تلقف ما يأفكون فوقع الحق وبطل ما كانوا يعملون فغلبوا هنالك وانقلبوا صاغرين وألقي السحرة ساجدين قالوا آمنا برب العالمين رب موسى وهارون قال فرعون آمنتم به قبل أن آذن لكم إن هذا لمكر مكرتموه في المدينة لتخرجوا منها أهلها فسوف تعلمون لأقطعن أيديكم وأرجلكم من خلاف ثم لأصلبنكم أجمعين قالوا إنا إلى ربنا منقلبون وما تنقم منا إلا أن آمنا بآيات ربنا لما جاءتنا ربنا أفرغ علينا صبرا وتوفنا مسلمين
تفسیر جب آٹھویں پارے کا اختتام ہوا تھا تو کس پیغمبر کا واقعہ چل رہا تھا شعیب علیہ السلام کا شعیب علیہ السلام کا واقعہ تھا اور یہ واقعہ جو ہے آٹھویں پارے سے شروع ہو کر نویں پارے کے آغاز تک جو ہے وہ چلتا ہے اللہ رب العزت کیا فرماتے ہیں ہم آٹھویں پارے کے اختتام آیت 85 سے جہاں سے شروع ہوتا ہے نا ترجمہ ایک دفعہ پھر پڑھ لیتے ہیں تاکہ سلسلہ آپس میں جو ہے وہ جڑ جائے اور مدین والوں کی طرف ہم نے ان کے بھائی شعیب کو بھیجا شعیب علیہ السلام اور ان کے بھائی تھے یہ اسی بستی کے اسی قوم میں سے جو ہے ایک فرد کا انتخاب جو ہے وہ کیا گیا پیغمبر کے لیے اور اس پیغمبر کا نام کیا تھا شعیب علیہ السلام اس نے کہا اے برادران قوم اللہ کی بندگی کرو اس کے سوا تمہارا کوئی خدا نہیں ہے تو اس ایک جملے میں دو اہم حقیقتیں سامنے آئی ہیں آپ کے اور آپ پڑھ چکی ہیں اور وہ کیا حقیقتیں تھیں پہلی چیز توحید اور دوسری بات کیا پتہ چلتی ہے ما لکم من الہ غیر سے کہ وہ قوم شرک کرتی تھی تو تمہارا تو جب الہ کے سوا کوئی خدا ہے ہی نہیں تو اس کا کیا مطلب ہے کہ وہ ایک الہ کے علاوہ اور لوگوں کو بھی خدائی میں شامل سمجھتے تھے تمہارے پاس تمہارے رب کی طرف سے صاف رہنمائی آ گئی وہ دلائل معجزات اور جو رسول کو اللہ تعالیٰ نے بھیجا تو یہ ساری اس سے مراد ہے اور انہوں نے تین باتیں کہی تھیں پہلی کیا تھی لہذا وزن اور پیمانے پورے کرو دوسری لوگوں کو ان کی چیزوں میں گھاٹا نہ دو تیسری اور زمین میں فساد نہ کرو جبکہ اس کی اصلاح ہو چکی ہے اور آپ کو پتہ یہ اصلاح جو ہے وہ کیسے ہوتی ہے پیغمبر آتے ہیں اللہ کا پیغام دیتے ہیں دین کو پھیلاتے ہیں عقیدہ ٹھیک کرتے ہیں عقائد اخلاق کردار کو سنوارتے ہیں تو اصلاح ہوتی ہے پھر کیا فرمایا اسی میں تمہاری بھلائی ہے اگر تم واقعی مومن ہو تو اس سے یہ کیا پتا چلا تھا ان کن تم مومنین کہ وہ لوگ کون تھے تھے تو ایمان رکھنے والے لیکن پھر شرک میں مبتلا ہو گئے تھے اور بزنس میں جو تھے وہ بددیانتی غداری ناپ تول میں کمی جو ہے یہ ان کے اندر بہت بڑی بیماری تھی اور کیا کرتے تھے وَلَتَقُدُوا بِكُلِّ صِرَاطٍ اور زندگی کے ہر راستے پر راہزن بن کر نہ بیٹھ جاؤ کہ لوگوں کو خوف زدہ کرنے اور ایمان لانے والوں کو اللہ کے راستے سے روکنے لگو اور سیدھی راہ کو ٹیڑھا کرنے کے در پہ ہو جاؤ تو یہ چیز بھی آپ نے جو تھی وہ پڑھی تھی کہ وہ لوگ جو تھے وہ کیا کرتے تھے کہ راستوں میں بیٹھتے تھے اور دو ان کے بڑے مقصد تھے ان میں سے ایک کیا تھا کہ جب بھی ان کا دور لگتا تو وہ لوٹتے تھے ڈاکہ ڈالتے تھے رابری کرتے تھے دوسرا راستے میں بیٹھنے کے لیے ان کا مقصد کیا تھا کہ وہ لوگ جو شعیب علیہ السلام کو ماننے والے تھے ان کو ڈراتے تھے ان کو دھمکاتے تھے اور جاہلانہ نکتہ چینیاں کرتے تھے عیب لگاتے تھے اور پھر ان پر سختیاں کرتے تھے اور مقصد کیا تھا تب گونہ اواجا کہ سیدھے راستے کو ٹیڑھا کر دیں یعنی لوگوں کو سیدھے راستے سے ہٹا دیں یاد کرو وہ زمانہ جب کہ تم تھوڑے تھے پھر اللہ نے تمہیں بہت کر دیا تو اس فکرے میں اللہ نے کیا دعوت دی تھی شکر کی دعوت ہے نا یہ تم ان ساری نعمتوں کو یاد کرو اور ون ضرور کیف کان عاقبت المفسدین میں آپ نے کیا پڑھا تھا کہ یہاں پر جو ہے کفران نعمت کرنے والوں کے انجام کی طرف اشارہ کیا گیا. پہلے شکر کی دعوت دی کہ تم جو ہے شکرانہ ادا کرو, اچھے بن جاؤ, اچھے مسلمان بن جاؤ, ایمان لانے والے ہو تو غلط کام چھوڑ دو. اور پہلے میں جو ہے ان کے اندر احساس شکر پیدا کیا ہے, اور دوسرے حصے میں آیت کے کیا ہے ان کو ڈرایا گیا ہے کہ جو بھی قومیں شکر نہیں کرتی اللہ کو ٹھکراتی ہیں تو ان کا کیا انجام ہوتا ہے. ذرا غور تو کرو, ون ضرور دیکھو. فرمایا آنکھیں کھول کر دیکھو کہ دنیا میں فاسدوں کا کیا انجام ہوا, اور وہ پچھلی قوموں کے واقعات آپ اپنے ذہن میں رکھیں جو شعیب علیہ السلام کے واقعے سے پہلے جو ہے وہ آپ پڑھ چکی ہیں. اور شعیب علیہ السلام کے واقعے سے پہلے جو پیغمبروں کے واقعات پڑھے ہیں وہ کون کون سے ہیں, اس میں سب سے پہلے جو ہم نے واقعہ پڑھا تھا وہ نوح علیہ السلام کا, پھر ہود علیہ السلام کا, پھر صالح علیہ السلام کا, اور لوط علیہ السلام کا, اور پانچواں جو ہے یہ شعیب علیہ السلام کا چل رہا ہے. تو مراد کیا ہے کہ وہ ان قوموں کے انجام پر ذرا غور تو کرو. اگر تم میں سے ایک گروہ اس تعلیم پر جس کے ساتھ میں بھیجا گیا ہوں ایمان لاتا ہے اور دوسرا ایمان نہیں لاتا تو صبر کے ساتھ دیکھتے رہو یہاں تک کہ اللہ ہمارے درمیان فیصلہ کر دے, اور وہی سب سے بہتر فیصلہ کرنے والا ہے. قال الملأ, کہنے لگے سردار, حضرت شعیب علیہ السلام کی قوم میں جو سردار تھے ملأ, جو بھرے ہوئے تھے غرور سے, تکبر سے, دولت سے, دولت کے نشے میں تھے, تو وہ کہنے لگے الذین استکبروا من قومہ. اب آپ دیکھیں کہ اس کی قوم کے سرداروں نے کہا اللہ زینا, وہ کون لوگ تھے, وہ لوگ جو استکبروا, جو کبر کر رہے تھے, کبر مانگ رہے تھے, جو متکبر تھے. من قوم ہی, اس کی قوم میں سے, کس کی قوم میں سے, شعیب علیہ السلام کی قوم میں سے. تو شعیب علیہ السلام کی قوم میں سے وہ سردار جو بڑائی کے گھمنڈ میں مبتلا تھے انہوں نے جواب دیا. شعیب علیہ السلام ان کو اپنی بات سمجھا رہے ہیں نا, کہ وہ تین باتیں بھی سمجھائیں, پھر یہ بھی کہا کہ تم تو مومن ہو اور تم کیسے شرک کر رہے ہو, توحید کیوں نہیں اختیار کرتے, کیوں ناپ تول میں کمی کرتے ہو. پھر یہ بھی جب کہا کہ راستوں میں مت بیٹھا کرو, پھر یہ بھی کہ اللہ تعالیٰ کا پیغام کی شکر گزاری اختیار کرو, پچھلی قوموں کے انجام سے سیکھو. ساری باتیں کہ ایک جھوٹ لاتا ہے, ایک اقرار کرتا ہے. اب وہ ساری باتوں کا جواب جو ہے وہ سردار دینے لگے. کیا سر انہوں نے جواب دیا, لَنُخْرِجَنَّكَ یا شُعَيْبُ, وہ کہنے لگے اے شعیب, شعیب علیہ السلام, ہم تجھے ضرور و ضرور نکال دیں گے. کیسے پتا چلا کہ ہم ضرور و ضرور نکال دیں گے؟ ایک لام ہے اور ایک نون پر شد ہے. ضرور و ضرور تاکید در تاکید کے معنی پیدا ہوگی, ہم تمہیں ضرور و ضرور نکال دیں گے. اور کیا کریں گے, والذین آمنوا معک, اور ان لوگوں کو بھی نکال دیں گے جو کہ تیرے ساتھ ایمان لائے ہیں. کہاں سے نکالیں گے, من قریتنا, اپنی بستی سے. اول تعودن فی ملتنا, ورنہ تم لوگوں کو ہماری ملت میں جو ہے وہ واپس آنا ہوگا. اب آپ دیکھیے کہ کیسے تھے یہ ظالم, اور ان کے انکار میں کتنی شدت تھی, کہ بجائے اس کے کہ جب شعیب علیہ السلام نے ان کو سمجھایا اور وہ سمجھتے اور اپنے آپ کو بدلتے, تو انہوں نے جو ہے الٹی جو بات کہی وہ کیا تھی, کہ اگر جو ہے تم ہمیں اسی طرح منع کرتے ہو اور تم خود نیکی سے سچائی سے باز نہیں آتے, تو پھر ہم تمہیں اور تمہارے ساتھیوں کو اس بستی سے نکال دیں گے. من قریتنا, وہ کہنے لگے یہ ہماری بستی ہے. کیوں انہوں نے کہا یہ ہماری بستی ہے؟ اس لیے کہ وہ غرور اور تکبر میں مبتلا تھے. کیوں؟ وہ اپنے آپ کو بڑا سمجھ رہے تھے, بڑا ان کو جو ہے وہ گمنڈ تھا اپنی سرداری پر, اپنی دولت پر, اور جس چیز سے, جس مال و دولت سے اللہ نے ان کو نوازا تھا اس پر ان کو بڑا ہی کبر تھا کہ ہم تمہیں نکال دیں گے. اول تعودن فی ملتنا, یا پھر تم کو جو ہے وہ ہماری ملت میں واپس آنا ہوگا. اس سے کیا مراد ہے کہ پھر تم کو ہماری ملت پر جو ہے وہ واپس آنا ہوگا, یعنی ہمارے طریقے پر, ہمارے دین پر تمہیں جو ہے وہ واپس آنا ہوگا, کہ ہم جو شرک کر رہے ہیں, ہم جو غلط کام کر رہے ہیں. اب وہ اسی کو دین سمجھ رہے تھے, اسی کو انہوں نے ملت اور طریقہ سمجھا ہوا تھا, کہا کہ تمہیں اس پر جو ہے وہ واپس آنا ہوگا. قال اولو کنا کارہین, शुएब अलैहिस्सलाम जो है उन्होंने जवाब दिया, ये काला किसके लिए आया है, शुएब अलैहिस्सलाम के लिए। उन्होंने जवाब दिया कि अवलो कुन्ना कारहीन, कि अगरचे हमें ये चीज ना पसंद ही हो, यानी अगर हम इस पे राजी ना हो तो क्या तुम फिर भी ऐसे हमारे साथ करोगे, है ना, कि ये तो एक जबरदस्ती बात हुई, हमें तो इससे कराहत है, हम तो इसको पसंद नहीं करते शिर्क करने को और अल्लाह की नाफरमानी करने को। कदिफ तरैना अल्लाह ही कजिबन, तब तो घड़ लिया हमने अल्लाह पर झूठ, अगर हमें जबरदस्ती फेरा जाएगा और फिर क्या होगा कि हम तो अल्लाह पर झूठ घड़ने वाले बन जाएंगे। इन उदना फी मिल्लतकुम, अगर हम तुम्हारी मिल्लत में पलट आए, यानी तुम्हारे दीन शिर्क बुरी चीजों को हम अपना लें, तो ये चीज क्या है, ये तो अल्लाह पर झूठ घड़ना है। बाद इज नज्जान अल्लाह मिन्हा, जबकि अल्लाह हमें इससे निजात दे चुका है। आप सोचिए कि एक पैगंबर जो है कितने खूबसूरत तरीके से जो है वो जवाब देता है और उनको समझाने की कोशिश करता है, उनको बताता है कि ये तो बहुत बड़ी ज्यादती है कि हाँ हमसे जो है हम पे जबरदस्ती की जाए और कहा जाए कि जरूर तुम्हें जो है वो ये काम करना है। और दूसरी चीज जिसकी तरफ उनको मतवजो करता है वो क्या है कि इस तरह जो है होगा क्या कि हम अल्लाह पर जो है वो झूठ घड़ने वाले बनेंगे। और उसके साथ क्या है कि जब अल्लाह ताला ने हमें जो है वो एक बुरी चीज से, एक शिर्क से निजात दे दी है, बुरे कामों से निजात दे दी है, तो फिर दोबारा हम उसको जो है वो क्यों अपना लें। तो वो जो है वो मना करते हैं इस बात से कि अल्लाह ने जब हमें इसे बचा लिया है। वमा यकूनु लना अन नऊदा फीहा इल्ला अन यशा अल्लाहु रब्बुना, फिर वो ऐलान करते हैं कि हमारे लिए तो इसकी तरफ पलटना किसी तरह मुमकिन ही नहीं है। वमा यकूनु लना, हमारे लिए क्यों कर हो सकता है, अन नऊदा फीहा, कि हम इसकी तरफ लौट आए। फीहा किसके लिए आई है, आया है, मिल्लतकुम, मिल्लतिना के लिए आया है, शिर्क और वो जो दीन को उन्होंने जो है वो तब्दील कर लिया था। तो अब यहाँ पे वो तौहीद की हकीकत बता रहे हैं कि नामुमकिनात में से है कि हम अल्लाह का कहना ना माने, अब शिर्क की तरफ और तुम्हारी मिल्लत की तरफ लौट आना जो है वो क्या है, किसी तरह मुमकिन ही नहीं है। ममा यकून लना, नहीं है हमारे लिए ये चीज, अन नऊदा फीहा, कि हम इस मिल्लत में तुम्हारी मिल्लत में लौट आए, इल्ला यशा अल्लाह रब्बुना, सवाए इसके, यानी एक ही शक्ल हो सकती है और वो ये कि हमारा रब ही अगर ये चाहे, है ना। तो ये क्या है, ये दरअसल हजरत शुएब अलैहिस्सलाम के अज्म का इजहार है, और दूसरी तरफ तफवीज इल्लाह, उनकी सपुर्दगी अल्लाह की तरफ, कि कहते हैं कि हमें तो ये नहीं करना, किसी सूरत ये मुमकिन नहीं है सवाए इसके कि फिर अल्लाह ही जो है ये बात चाहे। मसीह रब्बुना कुल्ल शैइन इल्मा, हमारे रब का इल्म हर चीज पर हावी है। इसका क्या मतलब है कि हमने जिस अल्लाह पर भरोसा किया है, जिस अल्लाह की चाहत हमारा दीन है, जिस अल्लाह की मर्जी के आगे हमने अपने आप को झुकाया है, तो वसी रब्बुना कुल्ल शैइन इल्मा, हमारे रब का इल्म तो हर चीज पर जो है वो वुसअत रखता है। क्या मतलब है कि जब इल्म वसी है तो हमारी तरफ रहनुमाई करेगा, और इससे मुराद क्या है कि हमें अल्लाह से उम्मीद है कि हमें उसे ही रास्ता बताएगा। अल्लाही तवक्कलना, उसी पर हमने भरोसा किया। इसका मतलब क्या, ये एक दुआ है कि हमारे रब अब तू हमें बता, तुझ पर हमने भरोसा किया। कि एक तरफ तौहीद है, एक तरफ हम दीन को मानने वाले हैं, उसके आगे अपने आप को झुकाने वाले हैं, और एक तरफ ये कौम के जालिम और सरदार हैं जो जबरदस्ती हमसे कर रहे हैं। तो ऐ हमारे रब, तेरे इल्म पर, तेरी हदायत पर, तुझी को हमने अपना वकील बना लिया। वकील क्या करता है ना, वकालत करता है, बचाता है। आप यहां पे तो खूब समझ आती है कि वकालत किसको कहते हैं। हर चीज का वकील है, रास्ते से गुजरना है तो वकील है, जीना है तो वकील है, मरना तो वकील है, गाड़ी में बैठे तो वकील, हर चीज का वकील ना, क्या करें कैसे करें, घर लेना है तो वकील कर लें, घर से निकलना है फिर भी वकील कर ले, है ना। तो वकील जो है, और यहाँ का वकील झूठ भी बोलता है, वो आपसे पैसे लेकर, किसी से भी पैसे लेकर उसको फेवर करता है, वो सोचता है कि मैंने अपने क्लाइंट को कैसे खुश करना है, उसके मुकदमे को कैसे जीतना है, हत्ता कि कातिल को भी वो बता कहता है कि ये قتل کے وقت وہاں موجود ہی نہیں تھا، وہ پروف کرنے کی ثابت کرنے کی کوشش کرتا ہے، اللہ یہ کہ ریڈ ہینڈڈ جو ہے وہ پھر پکڑ لیا جائے. اور آپ سوچیں کہ اس کو وہ وکیل بنا رہے ہیں شعیب علیہ السلام جو اس پوری کائنات کا رب ہے، رب کائنات، وسیع علم رکھنے والا. اب دعا کرتے ہیں، رب نفتح بیننا وبین قومنا بالحق وانت خیر الفاتحین. اب وہ اللہ کے آگے دعا کرتے ہیں اور درخواست کرتے ہیں کہ اے ہمارے رب فیصلہ کر دے بیننا وبین قومنا، ہمارے درمیان اور ہماری قوم کے درمیان. کیسے فیصلہ کرنا؟ بالحق کی، حق کے ساتھ. وانت خیر الفاتحین، اور تو فیصلہ کرنے والوں میں سب سے بہترین فیصلہ کرنے والا ہے. اب آپ دیکھیے کہ شعیب علیہ السلام جو ہیں وہ اس قوم کی سرکشی سے اور اس قوم کے تکبر سے اور جو بھی ان کی نافرمانیاں ہیں وہ اس سے کتنے عاجز آ چکے ہیں، ان کو سمجھا چکے ہیں، ان کو بتا چکے ہیں، اور اب جو ہے وہ لوگ کیسے ظالم ہیں کہ ان کو نیکیوں سے محروم کرنا چاہتے ہیں. تو اللہ سے اللہ پر توکل کرنے کے ساتھ ہی پھر وہ اللہ تعالیٰ سے دعا کرتے ہیں. اور دعا کا مطلب کیا ہے کہ اللہ تعالیٰ اب تو ہی فیصلہ کر دے، اب تو ہی صحیح رہنمائی کر دے ہمارے درمیان اور اس قوم کے درمیان. اور آپ ایک بات یاد رکھیے گا کہ جب نبی جو ہے وہ دعا کرتا ہے اس طرح کہ قوم کو سمجھاتے سمجھاتے ایک مدت گزر گئی اور قوم سمجھتی نہیں ہے اور نبی دعا کرتا ہے، تو پھر کیا ہے کہ اللہ رب العزت جو ہے پھر اپنے پیغمبر کی دعا کو قبول کرتا ہے. اب یہاں پہ کیا ہے کہ انہوں نے اللہ تعالیٰ سے جو ہے وہ فیصلہ مانگا، اور فیصلہ کرنے والا انہوں نے کس کو کہا؟ اللہ رب العزت کی ذات کو. اور جب یہ وہ دعا مانگتے ہیں تو اس کی ان کی قوم کے سردار جو ہیں وہ کیا کہتے ہیں؟ وقال الملأ الذين كفروا من قومه، اور کہا وقال الملأ، تو اس کی قوم کے سرداروں نے جو اس کی بات ماننے سے انکار کر چکے تھے، کفروا من قومه، جو اس کی قوم میں سے کافر تھے، تو قوم کے سرداروں نے کہا لئن اتبعتم شعیبا، کہ اگر تم نے جو ہے وہ پیروی کی شعیب علیہ السلام کی، انکم اذا لخاسرون، تو تم ضرور جو ہے وہ برباد ہو جاؤ گے. اس سے مراد کیا ہے؟ دراصل اب آپس میں ان میں بات چیت ہو رہی ہے، مکالمہ ہو رہا ہے قوم کے سرداروں میں اور شعیب علیہ السلام میں. انہوں نے کہا، انہوں نے جواب سمجھایا، انہوں نے سمجھایا، انہوں نے دھمکی دی کہ نکال دیں گے تمہیں اور ایمان لانے والوں کو. انہوں نے کہا کہ اب ہو نہیں سکتا کہ تم جو ہے ہمیں دین اسلام سے پھیر دو، ہم نے تو اللہ کو اپنا وکیل بنا لیا اور اللہ سے انہوں نے دعا مانگی. اب جو باقی سردار ہیں، اب اس میں سے ہو سکتا ہے جب شعیب علیہ السلام پوری بات کرتے ہیں تو کوئی ڈر جائے، کوئی ذرا سا ہلنے لگے. تو آپس میں سردار ایک دوسرے کو کہہ رہے ہیں وقال الملأ الذين كفروا من قومه، اس کی قوم کے سرداروں نے جو اس کی بات ماننے سے انکار کر چکے تھے، اب انہوں نے کس سے کہا لئن اتبعتم شعیبا، آپس میں کہہ رہے ہیں کہ اگر تم نے پیروی کی شعیب کی، شعیب علیہ السلام کی، انکم اذا لخاسرون، تو تم بھی خسارہ پانے والوں میں ہو جاؤ گے کہ ان کی بات نہیں ماننی. تو وہ کیا چاہتے تھے؟ دراصل وہ یہ چاہتے تھے کہ شعیب علیہ السلام جو ہیں یہ آپ کو جو دعوت دے رہے ہیں ایمان کی، دین کی، تو یہ نہیں ماننی. اگر تم نے مانی تو برباد ہو جاؤ گے، کوئی نہیں تجارت چلنے والی تمہاری، زندگی میں جیو گے کیسے، ہے نا؟ اخلاق اور دیانت کے جو اصول شعیب علیہ السلام بتا رہے ہیں، اس کو مانا جائے گا تو پھر کیا ہوگا کہ ہماری بڑی بڑی وہ جو دو تجارتی شاہراہوں پر ہمارا بزنس چلتا ہے، ہماری مارکیٹ ہے مصر اور عراق میں، وہ ساری برباد ہو جائیں گی. اگر ہم نے کافروں کو چھیڑنا بند کر دیا تو ہماری دھونس ختم ہو جائے گی، ہم ترقی نہیں کر سکیں گے. تو آپ دیکھیں کہ ہر زمانے میں جو بگڑے ہوئے لوگ ہوتے ہیں وہ یہی کہتے ہیں کہ اگر ہم نے، وہ کہتے ہیں نا یہ آپ دیکھیں کہ جو ہر علاقے میں کچھ غلط قسم کے لوگ ہوتے ہیں، اوباش قسم کے، اور منتھلی انہوں نے مقرر کی ہوئی ہوتی ہے. وہ لوگ بےچارے جو دکاندار ہوتے ہیں نا، وہ ان کو منتھلی دیتے ہیں، اس کو کیا کہتے ہیں؟ جگہ ٹیکس بھی کہتے ہیں، اور भरता भरता भरते हैं उनको है भत्ता, अच्छा भत्ता। तो बहरहाल यानी उनका मुंह बंद करने के लिए कि उनको कोई छेड़े ना लूटे ना, और वो जो होते हैं ना ये बड़े बड़े लोग, इनके मुख्तलिफ आगे इनकी इनकी भी बाकायदा फौज होती है, लोग होते हैं, उनके इलाके मुकर्र होते हैं कि कौन कौन से इलाके में तुमने जाकर ये जो है ना जगह टैक्स जो है ना वो लेना है। हाँ तो आप देखिए कि नेकी के काम कुर्बानी की खालों को भी वो ले जाते हैं, ये अभी जैसे कोई बहन ये कह रही है। तो असल मतलब क्या है कि हर जमाने में तिजारत सियासत और जो भी दुनिया के मामलात है उसमें झूठ बेईमानी बदअखलाकी जब चलती है तो जो उसके ठेकेदार हैं वो बीच में से कुछ लोग ऐसे होते हैं जो कहते हैं कि वो उनका नस उनको मलामत करता है ना कुचलता है, तो कहते हैं नहीं हम इसमें तुम्हारा साथ नहीं देना चाहते, तो वो उनको मना करते हैं और रोकते हैं कि नहीं इस तरह बर्बाद हो जाओगे। और फिर ये भी कहते हैं कि अगर तुमने हमारा साथ छोड़ा तो फिर लाश ये गोली फैसला करेगी। तो इसी तरह लोग गुनाहों में बुराइयों में और आगे बढ़ते चले जाते हैं। तो एक तो इसके मानी जो है वो ये हो सकते हैं कि अगर तुमने जो है कहना माना तो फिर क्या है कि सिर्फ और सिर्फ जो है वो बर्बादी है। दूसरे इसके मानी क्या है, वो ईमान लाने वालों को ये कह रहे थे कि अगर तुमने शुएब अलैहिस्सलाम की बात मानी, अगर तुमने इन्हीं को जो है वो फॉलो किया तो फिर क्या है, यानी तुम्हें तुम्हारा काम क्या है कि अब साथ छोड़ दो इनका, क्योंकि धमकी शुएब अलैहिस्सलाम और ईमान लाने वालों दोनों को थी ना कि दोनों को बस्ती से निकाल देंगे। शुएब अलैहिस्सलाम ने तो कहा कि अब निकल नहीं सकते, है ना, हम दीन से निकल नहीं सकते, दीन को छोड़ नहीं सकते, तौहीद को छोड़ नहीं सकते, अब अल्लाह ही फैसला करेगा, अब जो भी अल्लाह का फैसला है मैं उसके लिए तैयार हूं। और अब जो है बल्कि वो तो जमा का सीगा बोल रहे हैं रब्बुना तवक्कलना, लेकिन अब जो इनके पैरोकार हैं उनको भी ये डरा रहे हैं और कह रहे हैं कि छोड़ दो शुएब अलैहिस्सलाम की पैरवी करना, अगर तुमने ना छोड़ी तो तुम बर्बाद हो जाओगे। तो इस यहाँ पे बर्बादी से क्या मतलब है कि तुम्हें जो है वो तुम्हारा जीना हराम कर देंगे, तुम्हें तंग करेंगे, तुम्हें मारेंगे। तो ये भी एक जो है वो धमकी है कि तुम कारोबार में जब सच बोलोगे तो क्या है कि तुम्हारी कारोबार ही ठप होकर रह जाएगा। ये सारी बातें यहां मुराद हैं। अब जब अल्लाह उन्होंने दुआ मांगी थी तो अल्लाह का फैसला कैसे आया, फअखज़तहुमुर रजफतु, फिर पकड़ लिया उनको रजफा ने। और आप देखें कि ये था अहले मदियन पर जो अजाब आया, और अहले मदियन पर अजाब के बारे में कुरान की दूसरी आयतों को भी जमा करें तो मालूम ये होता है कि इन पर तीन तरह का अजाब आया था। जो अहले मदियन पर अजाब आया था तो वो क्या था, तीन तरह का था, जिसमें जो है वो जुल्ला भी था, सहा भी था और रजफा भी था। तो पहले इन पर एक ऐसा बादल छा गया जिसमें आग के शोले और चिंगारियां निकलने लगी, फिर इसी से एक हौलनाक और जिगर खराश करख किस्म की आवाज पैदा हुई, और इसी दौरान नीचे से जलजले ने आ लिया। इस तरह ये लोग अपने घरों में मौत की आगोश में चले गए, इस हाल में कि उन्होंने ओंधे ओंधे पड़कर अपने सीनों को जमीन से चिमटा रखा था ताकि उन्हें इस अजाब से कम तकलीफ महसूस हो। तो रहे शुएब अलैहिस्सलाम और इनके साथी, तो उन्हें अल्लाह ने पहले ही इस बस्ती से निकल जाने का हुक्म दिया था। तो अब यहां पर भी जो जिक्र किया जा रहा है वो क्या है कि इन पर जो है वो अजाब आया था। तो रजफा का लफ्ज़ यहाँ आपको मिला है, सूरत हूद आयत 94 में सहा का लफ्ज़ मिलता है चीख का, और सूरत शोरा आयत 189 में जुल्ला का है इस बादल का साया। तो क्या मुराद है, अजाब में सारी ही चीजें जो थी इनके लिए अल्लाह ताला ने जमा कर ली और फिर इनको जो है वो तबाहो बर्बाद करके रख दिया। और तबाहो बर्बाद कैसे किया, फस बहू फी दारहिम जासिमीन, कि वो अपने घरों में ओंधे पड़े के पड़े रह गए, परिंदे नहीं होते परिंदों की तरह घुटनों में मुंह देकर बेजान लाशे जो थे वो गिर गए, वो बिल्कुल बेजान लाशे जो थे वो बन गए। और आप ये बात याद रखें कि जब अल्लाह किसी कौम को सफाए हस्ती से मिटाता है तो उसका मिटाना बड़ा सख्त है, बड़ा सख्त है। तो ये था जो अजाब आया, अल्लज़ीना कज़्ज़बू शुएबन, जिन लोगों ने शुएब अलैहि सलाम को झुटलाया उनका क्या हाल हुआ, कलम यगनू फीहा, वो ऐसे मिटे, वो ऐसे ओंधे होकर पड़े के पड़े रह गए, वो ऐसे बेजान लाशें बन गए कि गोया कि वो कभी इन बस्तियों में बसे ही न थे। कलम यगनौ फीहा, कभी आप किसी इलाके में जाते हैं तो वहां जिंदगी के आसार नजर आते हैं, आप गुजरते हैं तो लगता है कि कोई सड़क थी आज टूट फूट गई है, कोई इमारत होती है वो बड़ी बोसीदा पुरानी हो चुकी होती है, गिर रही होती है, और आप कहते हैं कि लगता है कि कभी बड़ी कोई शान शौकत वाली कौम थी कि इमारत बड़ी मजबूत है लेकिन अब गिर रही है। तो जो बड़ी बड़ी इमारतें होती हैं, मीनार, सड़कें, बागीचे और जो आसार होते हैं, कराइन होते हैं, वो पता देते हैं कि इस बात का कि कभी यहाँ से कोई गुजरा था, कभी यहाँ पे कोई रहा था, कभी सहरा का सफर करें वहां कोई कैन देखने सोडे का। तो बहुत हर तरफ जो है दहशत है और वीरानी है, तो सोडे का कैन जो टूटा फूटा सा पड़ा है वो खबर देता है इस बात की कि शायद कभी यहां से कभी कोई गुजरा था, है ना। इसी तरह बाज सहराओं में कभी इंसानों के ढांचे नजर आते हैं कि कभी कोई इंसान यहाँ पे मर गया था और बहुत अरसे बाद कोई वहां से गुजरे तो ये खबर देता है। लेकिन अल्लाह रब्बुल इज्जत यहाँ क्या ऐलान करते हैं, अल्लज़ीना कज़्ज़बू शुएबन, एक ही जुमला बोला है और जुमला भी क्या है, एक आयत का भी थोड़ा हिस्सा है लेकिन बहुत मुकम्मल और जामे है कि वो लोग जिन्होंने झुटलाया था बय्यिनात को, शुएब अलैहिस्सलाम की खैरख्वाही को, नासहीन नसीहत को, उन्होंने माना नहीं था, पैगंबर को झुटलाया था, अल्लाह के एम्बेसिडर को झुटलाया था, उनका क्या हाल हुआ। कलम यगनौ फीहा, गोया के कभी वो इस बस्ती में, वो मदाइन जो था, वो जो बस्ती जो थी उसमें कभी वो बसे ही नहीं थे, कभी रहे ही नहीं थे, इतनी बर्बादी, इतनी तारीकी, वहशत जो थी वो वहां पे हर तरफ जो थी वो टपक रही थी। अल्लज़ीना कज़्ज़बू शुएबन, वो लोग जिन्होंने झुटलाया शुएब अलैहिस्सलाम को, कानू हुमुल खासिरीन, वो हो गए खसारा पाने वालों में से। उन्होंने क्या कहा था आयत 90 के आखिर में, क्या था कौम के सरदारों ने कहा था ईमान लाने वालों को, लैन तबातुम शुएबन इन्नकुम इज़ल खासिरून। अल्लाह ने क्या जवाब दिया, शुएब अलैहिस्सलाम की पैरवी जिन लोगों ने नहीं की, जिन्होंने झुटलाया, तानुहुमुल खासिरून, वो हो गए खसारा पाने वाले। बर्बादी किसकी हुई, रब्बना अफ्तह बैनना व बैन कौमिना बिल हक व अंत खैरुल फातिहीन का कैसा सख्त जवाब दिया गया, कैसा जबरदस्त जवाब दिया गया। फतवल्ला अन्हुम, फिर वो निकल गया इनके पास से, कौन निकल गए, हजरत शुएब अलैहिस्सलाम। वकाला, और उन्होंने कहा, या कौमी, ए मेरी कौम, लकद अबलगतुकुम रिसालते रब्बी व नसहतु लकुम, ए मेरी कौम के लोगों, मैंने अपने रब के पैगामात तुम्हें पहुंचा दिए। बड़ा दर्द टपक रहा है, बड़ी अफसुर्दगी है, बड़ी खैरखाही है कि मेरी कौम, मैंने अल्लाह का पैगाम बताने में, समझाने में, पहुंचाने में कोई कमी तो नहीं की। लकद अब लगतुकुम रिसालते रब्बी, मैंने रब्बे कायनात का पैगाम तुम्हें पहुंचा दिया। व नसहतु लकुम, और तुम्हारी तुम्हें नसीहत की, नसुन में खैरखाही, मोहब्बत के साथ, प्यार के साथ, खैरखाही का हक अदा कर दिया। फकैफा आसा, बस क्यों कर गम करूं, कैसे अफसोस करूं, कैसे रोऊं, अला कौमिन काफिरीन, एक ऐसी कौम पर जिसने कुफर किया। ऊपर तकजीब का जिक्र है, यहां कुफर का जिक्र है, और एक ही बात है कि जब कोई कौम तकजीब करती है तो काफिर बन जाती है। तो अब जो है, जब उन्होंने अल्लाह से दुआ मांगी और कौम के लोग जो थे वो ढीठ बने हुए थे, जिद पर उतरे हुए थे, किब्र में थे और नेक लोगों को रोक रहे थे और जो अपने साथियों को भी रोक रहे थे कि इनका कहना नहीं मानना, तो अल्लाह ने ऐसा रजफा भेजा, ऐसा जुल्ला भेजा, ऐसा सहा भेजा कि उनको तबाह बर्बाद करके रख दिया। और जब उनको उन पर अजाब आने का वक्त था तो अल्लाह ताला ने पैगंबर को और उनके साथियों को उस बस्ती से निकल जाने का हुक्म दिया। और जब वो उस बस्ती से निकल रहे थे शुएब अलैहिस्सलाम, तो बहुत अफसरदा थे, اور یہ ان کے نکلتے وقت کا خطاب ہے، اے میری قوم میں نے تو تمہیں بتا دیا تھا، میں نے تو تمہیں سمجھا دیا تھا، اب میں تم پہ کیسے افسوس کروں گا. جیسے کوئی ماں آپ دیکھیں جو آپس میں کوئی نسبت تو نہیں ہے مثال کی، لیکن ماں بچے کو سمجھاتی ہے کہ بیٹا پڑھا کر کمپیوٹر کے زیادہ جو ہے یہ فضولیات میں مت جایا کرو، یا یہ کہ کھیلنے کودنے میں وقت نہ گزارو، یا سونے میں وقت نہ گزارو، یا ادھر ادھر مووی ناول فضولیات میں اپنے آپ کو ضائع نہ کرو. بچہ پڑھ کر پڑھتا ہی نہیں اور سن کر دم ہی نہیں لیتا نا، سنتا ہی نہیں، جیسے کان پہ جوں نہیں رنگتی نا. اور کبھی کبھی انسان کو اس بات پر حیرت ہوتی ہے کہ پتہ نہیں یہ سنتا بھی ہے کہ نہیں، اور کبھی کبھی اپنے بولنے پر انسان کو شک ہوتا ہے کہ میں جو کہہ رہے ہیں ہم تو کیا بچے جو ہیں میری بات کیوں نہیں سنتے نا. میں تو ماں ہوں، میں تو باپ ہوں، کئی ماں باپ روتے ہوئے آتے ہیں اور یہ بات کہتے ہیں کہ بچے سنتے نہیں ہیں اور وہ غلط کام کر رہے ہیں، تو کیا موٹی موٹی آنکھ تھوڑے دنوں میں لگ جاتی ہے، نظر نہیں آتا. غلط استعمال جب کسی چیز کا کیا جاتا ہے پھر کیا ہوتا ہے کہ پھر پڑھائی کے دن فضولیات میں جب گزار دیے، اب باقی لوگ کوئی تو ڈاکٹر بن گیا، کوئی انجینئر بن گیا، کوئی جو ہے وہ اسپیشلسٹ بن گیا، فیلڈ میں لائف میں وہ کامیاب ہو گئے، اب ان کے پاس کچھ بھی نہیں ہے، اب وہ کیا کرتے ہیں، اب وہ مزدوری کریں، اب وہ کیا کریں، اب وہ ڈیلی سوچتے ہیں، ان کو کوئی جاب نہیں ملتی، ان کو کوئی پوچھتا نہیں، ان کو کوئی رشتہ نہیں، ہے نا. مختلف زندگی میں کہیں کامیابی کے آثار دور دور نظر نہیں آتے نا. اور اب کیا ہے کہ گھر میں پڑے ہوئے ہیں، ڈپریشن ہو رہا ہے، اور کبھی کیا ہے کہ نشہ پھر لینا شروع کر دیا. ڈپریشن کیا ہے اب؟ نشہ. کبھی اپنے آپ کو کاٹنا شروع کر دیا، کبھی کسی کو پیٹنا شروع کر دیا، کبھی چوری کرنی شروع کر دی گھر میں باہر میں. اور نتیجہ کیا نکلتا ہے کہ ماں باپ ایک طرف اولاد کی بربادی دیکھتے ہیں، ایک طرف اپنی وہ نصیحتیں اور خیرخواہی کا جو حق ادا کیا ہے اس کو دیکھتے ہیں، اور پھر روتے ہیں اس بات پر کہ ہم نے تو تمہیں سمجھایا تھا نا، ہم نے تو تمہیں بتایا تھا نا، اب کیوں کر میں تمہاری اس حالت پر افسوس کروں نا. کلیجہ کٹنے لگتا ہے، کلیجہ منہ کو آتا ہے نا. یہ بات بھی کہ دنیا کی زندگی میں بھی ایسے مناظر جو ہیں وہ نظر آتے ہیں. جیسے ایک ماں کہہ رہی تھی کہ بچے کو جو ہے وہ سمجھایا، لیکن اس کو ٹی وی کا، فلموں کا اور اس طرح کی چیزوں کا غلط جو تھا اس کا بہت شوق تھا، کسی طرح سن کے نہیں لیتا تھا، برے دوستوں کی صحبت اس سے کسی طرح رکتا نہیں تھا، پھر کیا کہ نشہ کرنے لگ گیا، اور پھر کیا کہ چوری کرنے لگ گیا، پھر کیا کہ پھر وہ پکڑا گیا، پھر اس کو جیل میں پولیس لے گئی، پھر کیا ہوا کہ پھر جو ہے کہتی تھی کہ اس گھر میں آنے سے پولیس نے، گورنمنٹ نے اس کو منع کر دیا ہوا تھا کہ وہ گھر نہیں آ سکتا، کیونکہ مطلب جو بھی یہاں کے مختلف لاء ہیں، امریکہ میں آپ دیکھ لیں، کینیڈا میں دیکھ لیں، برطانیہ میں دیکھ لیں. تو اب کیا ہے کہتی کہ پوری رات روتی رہی اور جائے نماز پر بیٹھی دعائیں مانگتی رہی کہ بیٹا کہیں باہر گھوم رہا ہوگا، کہیں پھر رہا ہوگا. تو ماں رو رہی تھی نا اس بات میں، کبھی اپنے آپ کو یہاں سے کاٹ لیا، کبھی یہاں سے کاٹ لیا، کبھی بھویں خراب کر لی، کسی بھی طرح سے، جیسے اذیت کے وہ نشے کی بات، نشے کے بعد نہیں پھر پتہ چلتا آپ مارے کاٹیں کچھ بھی کریں نا. ایک عورت کا شوہر جو ہے وہ اسی طرح بری صحبت اور نشے کا شکار تھا اور غلط کام کرتا تھا نا. تو یہ کیا ہے کہ ایسے میں کیا ہوتا ہے کہ کبھی کوئی ماں باپ چاہتے ہیں کہ اولاد ایسے کرے، کبھی کوئی بیوی چاہتی ہے، اور پھر جو ہے اس کا غلط نتیجہ پھر دنیا ہی میں نظر آنے لگ جاتا ہے نا. تو انسان کیا ہوتا ہے کہ رو بھی نہ سکے اور ہنس بھی نہ سکے، جی بھی نہ سکے اور مر بھی نہ سکے. تو یہی بات ہے کہ شعیب علیہ السلام ایسے نہیں کہ خوش ہیں کہ قوم پر عذاب آ گیا ہے یا عذاب آنے والا ہے، افسوس کر رہے ہیں اور کہہ رہے ہیں کہ میں نے تو اپنے رب کا پیغام پہنچایا تھا، تمہاری خیر خواہی کا حق ادا کر دیا تھا، اب اس قوم پر کیسے افسوس کروں جو قبول حق سے انکار کرتی ہے. اب آپ دیکھ لیجئے کہ یہاں پر جو بہت اہم بات ہے وہ کیا ہے کہ اللہ رب العزت جو ہیں، یہ اب تک جتنے واقعات بیان ہوئے ہیں، نوح علیہ السلام کا واقعہ، ہود علیہ السلام کا، صالح علیہ السلام کا، لوط علیہ السلام کا، شعیب علیہ السلام کا، ٹھیک ہے، یہاں تک آپ نے اب تک پانچ واقعات جو ہیں پڑھے ہیں. تو یہ سارے واقعات جو ہیں اللہ تعالیٰ کیوں بتا رہے ہیں کہ اس وقت رسول اللہ صلی اللہ علیہ وسلم اور اہل مکہ کے درمیان جو حالات تھے تو کیا ہیں، کہ رسول اللہ صلی اللہ علیہ وسلم بھی اہل مکہ کو سمجھا رہے ہیں، سمجھاتے سمجھاتے مدت گزر رہی ہے، اہل مکہ ہے کہ مان کر نہیں دیتے، اور رسول اللہ صلی اللہ علیہ وسلم نصیحت اور خیر خواہی کا حق ادا کرتے ہیں. اور دوسرا فریق جو ہے अहले मक्का उनके सरदारों में भी किब्र था, हठधर्मी थी, जिद थी, वो भी अल्लाह के रसूल और आपके साथियों का मजाक उड़ाते थे, मजाक उड़ाते थे। आपको पता है कि जब मक्का को छोड़ा था तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम रो रहे थे ना, आपने कहा कि आसमान तो गवाह है ना, ये जमीन, ये दुनिया की जमीन में सबसे ज्यादा पसंद थी, अगर ये कौम मुझे ना निकालती तो मैं कभी यहां से ना निकलता। और फिर आपने मक्का की सरजमीन को अलविदा कहा, खुदा हाफिज कहा, है ना। आपने जब ताइफ का सफर किया था, आपने जब आयशा रजी अल्लाह ने से क्या कहा था कि वो ओहद के दिन से भी मुझ पर सख्त दिन था, आपने पत्थर क्यों खाए थे, आप जख्मी क्यों हुए, आपके पांव से खून क्यों बह रहा था, लोग आपको दीवाना मजनू कह रहे थे, और आप ताइफ के बाहर निकलकर जो आपने दुआ पढ़ी है, दुआ अल्लाह से मांगी है, पढ़ी, पढ़ना तो होता है ना कोई देख के चीज पढ़ना, लेकिन मांगी जो दिल से निकलती है, एक एक लफ्ज दर्द में डूबा हुआ है। आप कभी उस दुआ को जरूर देखिएगा। एक तरफ मक्का वालों का रवैया, दूसरी तरफ ताइफ वालों का सलूक, और अब क्या के ना आगे जाऊं ना पीछे, कहां जाऊं तो जाऊं कहां, अब मक्का में कैसे दाखिल हूं, जब आपको आपके मक्का में दाखिल होने से पहले मक्का वालों को पता चल चुका था ताइफ में आपके साथ क्या सलूक किया गया है, और उनके हौसले बढ़ गए, ठीक है। और अब जो है, अब रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम कहां जाए और क्या करें, तो यही वो वक्त था जब अल्लाह ताला ने आपको फिर हिजरत का जो है वो हुक्म दिया, और वो साल आपकी जिंदगी का बड़ा मुश्किल साल था। और बहरहाल वो मक्का में कैसे दाखिल हुए, आप इंशाल्लाह सीरत का मताला करेंगी तो इंशाल्लाह फिर उसको हम देखेंगे। तो बहरहाल यहाँ पे अल्लाह ताला ये बात अहले मक्का को समझा रहे हैं कि जब कोई कौम इनकार करती है, हट धर्म होती है और अपनी गुमराही पर इसरार करती है, तो फिर क्या है कि हर मुनकिर कौम का क्या अंजाम होता है, कि उसको तबाह बर्बाद कर दिया जाता है। तो यहाँ पे कुरैश को इबरत दिलाई जा रही है कि अगर पैगंबर की बात न मानी, अगर तुमने अपनी इसलाह न की, अगर तुमने आबाओ अजदाद की अंधी तकलीद ही की, अगर शिर्क जो है उसी में तुम जो है वो मसरूफ रहे, तो फिर क्या है कि तुम्हारे हिस्से में भी वही तबाही और बर्बादी आएगी जो इन सारी कौमों पर पाई। और आज यही बात जो है मौजूदा दौर के लोगों को भी सोचनी चाहिए इस बात को, कि आज अल्लाह का पैगाम, अल्लाह के रसूल की सुन्नत हम सबके पास मौजूद है, और अगर हमने अल्लाह और अल्लाह के रसूल की अतात ना की तो फिर क्या है कि तबाही है और बर्बादी है। फिर इसके बाद जो है मुख्तलिफ नबियों के वाकयात और कौमों का हाल बयान करने के बाद अल्लाह ताला अपना एक कानून बयान कर रहे हैं, और वो कानून जो है वो क्या है, यानी अल्लाह ताला अपनी सुन्नत का जाब्ता बता रहे हैं। सुन्नत का जाब्ता क्या है कि जब भी कोई नबी किसी बस्ती में भेजा जाता है वो लोगों को दावत देता है, लोग इसकी मुखालफत करते हैं, दावत को कबूल करने से इनकार करते हैं, तो अल्लाह ताला शुरू में तो हल्के हल्के अजाब भेजता है उस पर, कभी कैद भेज दिया, कभी जो है वो खुश्क साली हो गई, कभी जो है कोई वबा आ गई, कोई बीमारी हो गई, यानी मामूली किस्म के अजाब, जलजला, सैलाब, तूफान वगैरह। और ये अजाब किस लिए आते हैं, उनको तबीह के लिए, उनको समझाने के लिए कि लोग कुफर से, इनकार से बाज आ जाएं, अल्लाह की तरफ रजू करें। और जब वो इन तंबीहात का कोई असर नहीं लेते फिर अल्लाह ताला उनको खुशहाली में डालता है, खुशहाली की आजमाइश, अफरादी कुव्वत बढ़ती है, मालो दौलत में फरावानी हो जाती है, और वो ऐशो आराम में जिंदगी बसर करते हैं। तो अब क्या था कि वो छोटे छोटे अजाब के झटकों से जब वो नहीं समझे, उस तंबीह को उन्होंने तंबीह नहीं समझा, तो अब क्या है कि अब अच्छे दिन जब आ गए तो इसको तो उन्होंने बिल्कुल ही नहीं समझा। और वो कहते हैं कि अच्छे बुरे दिन तो हर नबी पर, हर नबी के जमाने में कौमों पर आते ही रहे हैं, और ये तो जमाने के इत्तफाकात हैं, ये तो गर्दिश लैलो नहार है ना, हमारे बावजूद पर भी अच्छे बुरे दिन आते रहे। और अब क्या होता है कि खूब मगन हो जाते हैं दुनिया में, मस्त गुनाहों में, फिर क्या है कि अल्लाह उनको जब अजाब का फैसला अल्लाह करता है आनन फानन, बिल्कुल उनको फिर तौबा की मोहलत भी नसीब नहीं होती। अब क्या है, अल्लाह ताला इसी कानून को बयान करते हैं जो मैंने अभी आपको बताया है कि अल्लाह का जाब्ता कानून क्या है कौमों के लिए, फमा अरसलना मिन करियतिन मिन नबीयिन, नहीं हमने भेजा किसी बस्ती में कोई भी नबी, इल्ला अखजना अहलहा, मगर ये कि हमने पकड़ा इसके रहने वालों को, यानी हमने मुब्तिला किया इसके रहने वालों को किसमें, बिल बासाई, तंगी में, والضرائي اور سختی میں، تو کیوں ان کو تنگی اور سختی دی؟ لعلہم یضرعون، شاید کہ وہ عاجزی پر اتر آئیں، شاید کہ وہ کچھ سمجھ جائیں. تو آپ دیکھیں کہ اس آیت میں جو ہے وہ باسا اور درا کے الفاظ استعمال ہوئے ہیں. تو باسا کے معنی کیا ہے؟ فقر و فاقہ، اور درا کے معنی ہے بیماری کے. قرآن مجید میں کئی جگہ ہمیں یہ الفاظ ملتے ہیں، اور بعض لوگ کہتے ہیں کہ باسا لفظ جو ہے یہ مالی نقصان کے لیے آتا ہے، اور درا لفظ جو ہے یہ جانی نقصان کے لیے آتا ہے نا. اب فقر و فاقہ کیا ہے؟ کھانا نہیں ہے، مالی نقصان ہے نا، کھانا نہیں ہے تو انسان بھوکا ہے، اور درا کیا ہے؟ بیماری ہے، مرض ہے تو لوگ مر رہے ہیں، ہے نا، تو جانی نقصان جو ہے وہ ہو رہا ہے. تو بات مالی آفتوں کی ہو یا پھر جانی نقصان کی ہو، تو دونوں طرح اللہ تعالیٰ جو ہے وہ عذاب دیتے ہیں. پھر آپ دیکھیں کہ یہاں پہ تو باسا کے اپوزٹ درا آیا ہے. اب قرآن میں یہ بھی دیکھیں گی کہ درا کا لفظ جو ہے جب آتا ہے تو سرا کے ساتھ بھی آتا ہے، تو پھر کیا معنی ہوتے ہیں؟ بدحالی اور خوشحالی، ہے نا، اس طرح بھی آتا ہے. اور ان کا مقصد کیا ہوتا ہے؟ تنگی اور تنگی میں مبتلا کرنا، سختی میں مبتلا کرنا. لعلہم یضرعون، کہ وہ لوگ جو ہیں وہ عاجزی اختیار کریں، اللہ کی طرف رجوع کریں، اللہ کی طرف جو ہیں وہ لوگ لوٹ آئیں، استغفار کریں. پھر فرمایا ثم بدلنا مکان السیئات الحسنۃ، پھر ہم نے بدحالی کو خوشحالی سے بدل دیا. میں نے بتایا نا پہلے ہلکے ہلکے عذاب، زلزلہ ہے، قحط ہے، سیلاب ہے، طوفان ہے، کہ لوگ شاید کہ لوٹ آئیں، کہ نیکیوں کی طرف آئیں، گناہوں کو چھوڑ دیں. لوگ نہیں سنبھل رہے. اب اللہ تعالیٰ کیا کرتے ہیں؟ ثم بدلنا مکان السیئات، بدل دیا سیاح کو حسنہ سے. سیاح سے مراد کیا ہے؟ فقر و فاقہ، بیماری کی بدحالی جو تھی نا، یہ جو اوپر آپ نے پڑھی بھی باسا و درا، اب اس کو اللہ تعالیٰ نے حسنہ سے بدل دیا. اب حسنہ کیا ہے؟ مال میں وسعت ہو گئی، بدن میں صحت آ گئی، طاقت آ گئی، اب وہ لوگ خوب خوشحال ہو گئے. حتی افوا، یہاں تک کہ خوب بڑھ گئے، خوب ترقی کی انہوں نے، خوب پھلے پھولے. اب یہاں پہ آپ نے یہ ترجمہ نہیں کرنا کہ مٹ گئے، مٹا دیا، معافی نہیں. حتی افوا، یہاں تک کہ خوب پھولے پھلے، خوب بڑھے، خوب ترقی کی. وقالو، اور کہنے لگے، قد مس آباءنا الضراء والسراء، کہ ہمارے جو باپ دادا تھے ان کو بھی چھوا ہے، ان پر بھی آئی ہے کیا چیزیں؟ درا و سراؤ، اچھے دن اور برے دن. اب آپ دیکھ لیں یہاں پہ درا کا اپوزٹ کیا آیا ہے؟ سرا آیا ہے. اور تو اس کے معنی کیا ہیں؟ کہ بدحالی اور خوشحالی، کہ ہمارے باپ دادا پر بدحالی اور خوشحالی کے دن آتے رہے ہیں، بجائے اس کے کہ سوچتے تو کیا تھا کہ پہلے حالات تنگ تھے، اب اچھے دن ہو گئے. تو کہنے لگے تو یہ تو کوئی نئی بات نہیں ہے، تو گردش لیل و نہار ہے، کبھی دن اچھے ہو جاتے ہیں، کبھی برے ہو جاتے ہیں، پہلے دن برے تھے اب اچھے ہو گئے. پھر کیا ہوا؟ فَأَخَذْنَاهُمْ بَغْتَةً وَهُمْ لَا يَشْعُرُونَ، اللہ رب العزت اعلان کرتے ہیں کہ پھر ہم نے انہیں اچانک پکڑ لیا، بغتتاً، اچانک، سڈنلی، اور انہیں خبر تک نہ ہوئی. اس سے مراد کیا ہے؟ کہ جب ان پر عذاب آیا تو انہیں پتہ ہی نہ چلا، وہ تو بادل دیکھ کر سمجھے کہ کوئی رحمت آنے لگی ہے، بارش آنے لگی ہے، اور اس میں عذاب تھا، انہیں خبر تک نہ ہوئی. آپ حدیث میں اس کیفیت کا نقشہ دیکھیں. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، مصیبت مومن کی تو اصلاح کرتی چلی جاتی ہے، یہاں تک کہ جب وہ اس بھٹی سے نکلتا ہے تو ساری کھوڑ سے صاف ہو کر نکلتا ہے، لیکن منافق کی حالت بالکل گدھے کسی ہوتی ہے، جو کچھ نہیں سمجھتا کہ اس کے مالک نے کیوں اسے باندھا تھا اور اسے کیوں چھوڑ دیا. تو یہی کسی قوم کا حال ہوتا ہے کہ مصیبتیں آتی ہیں تو اللہ کے آگے وہ جھکتے نہیں، اور جب اللہ تعالیٰ ان کو نعمتوں سے نوازتے ہیں تو پھر بھی ان کو سمجھ نہیں آتی کہ یہ بھی ایک آزمائش ہے کہ ہم ابھی اللہ کا شکر ادا کرنے والے جو ہیں وہ بن جائیں. تو اسی طرح اہل مکہ جو تھے ان پر قحط آیا تھا, اور انہوں نے کیوں ان پر قحط آیا تھا؟ کیونکہ رسول اللہ صلی اللہ علیہ وسلم نے جب قریش کی بہت مخالفت دیکھی تو آپ نے اللہ سے دعا کی, کہا کہ یوسف کے زمانے جیسا, جیسے یوسف علیہ السلام کے زمانے میں قحط پڑا تھا, ویسے ہی قحط سے ان لوگوں کے مقابلے میں میری مدد کر. چنانچہ اللہ تعالیٰ نے سخت قحط میں مبتلا کر دیا. نوبت یہاں تک پہنچ گئی کہ لوگ مردار کھانے لگے, چمڑے اور ہڈیاں اور اون تک کھا گئے. آخر کار مکہ کے لوگوں نے, جن میں ابو سفیان پیش پیش تھا, رسول اللہ سے درخواست کی کہ ہمارے لیے اللہ سے دعا کرے, مگر جب آپ کی دعا سے اللہ نے برا وقت ٹال دیا اور بھلے دن آئے تو ان کی گردنیں پہلے سے زیادہ اکڑ گئیں, اور تھوڑے بہت جن کے دل نرم ہو گئے تھے, پسیج گئے تھے, انہوں نے بھی قوم کے دوسرے جو لوگ تھے ان کو یہ کہہ کر ایمان سے روکنا شروع کر دیا کہ میاں یہ تو زمانے کا اتار چڑھاؤ ہے, یہ تو گردش لیل و نہار ہے, قحط بھی آتے ہیں فصل بھی پکتی ہے, تو ایسی کون سی بات ہے, اس دفعہ قحط تھوڑا لمبا ہو گیا تھا. تو یہی وہ بات ہے. پھر اللہ تعالیٰ کہتے ہیں کہ آخر کار ہم نے انہیں اچانک پکڑ لیا اور انہیں خبر تک نہ ہوئی. وَلَوْ أَنَّ أَهْلَ الْقُرَى آمَنُوا, اور اگر بستیوں والے ایمان لاتے, وَاتَّقُوا, اور تقوی کی روش اختیار کرتے. اب یہاں پہ دیکھیے کہ اللہ رب العزت نے دو باتیں خاص طور پر جو ہے وہ رکھی ہیں, اور دو باتیں کیا رکھی ہیں, پہلا ایمان ہے, اور ایمان کا نتیجہ کیا ہوتا ہے کہ لوگ متقی بن جاتے ہیں, اور متقی بننا, تقوی اختیار کرنا کہتے کس کو ہیں, نافرمانی سے بچ جانا, اللہ کا کوئی حکم جو ہے اس کو ماننے سے انکار نہ کرنا. یعنی ایک تو ہے نا انکار کر رہے ہیں اللہ کے حکم کو ماننے سے, تو تقوی کیا ہے کہ کسی ایک حکم کو بھی جو ہے نا اس کی حکم عدولی نہ کرنا, اور زندگی کے ہر شعبے میں ہر وقت اور ہر حال میں, خلوت میں ہوں یا جلوت میں, اللہ کی نافرمانی سے بچنا. اور انسان کیا کرتا ہے, جب لوگوں کے درمیان ہوتا ہے, جلووں میں ہوتا ہے, تو پھر دوپٹے کو بھی ٹھیک کر لیا, اور نماز اور گفتگو اور مسکراہٹ اس طرح کی باتوں کا بھی خیال کر لیا, لیکن جب وہ خلوت میں ہوتا ہے, جب کوئی اور نہیں دیکھتا, گھر کے اندر ہے, تو اس وقت رویہ کیسا ہے؟ میاں شوہر جو ہے وہ بیوی کے ساتھ کیا رویہ اختیار کرتا ہے جب لوگوں میں نہیں ہے؟ جب لوگوں میں ہے تو کوئی شخص تصور نہیں کر سکتا کہ یہ جو ہے گالی گلوچ کرتا ہوگا آدمی, یا یہ عورت گالی گلوچ کرتی ہوگی, ہے نا؟ اور جب لوگوں سے ہٹے تو پھر گالی گلوچ, زیادتی, حقوق کو نہ دینا, ظلم کرنا کہ اس کے گھر والے قریب نہیں ہیں, یا کہیں عورت جو ہے وہ حاکم بن جاتی ہے, ظلم کرتی ہے, اور کہیں مرد جو ہے. تو تقویٰ کیا ہے کہ کوئی دیکھ رہا ہے یا نہیں, کوئی پاس ہے یا نہیں, کوئی کمزور ہے یا قوی ہے, تو انسان جو ہے وہ اللہ سے ڈرے اور نافرمانی سے بچے. تو ایمان اور تقویٰ, اگر لوگ ایمان لاتے, تتقوا, اور تقویٰ کی روش اختیار کرتے, پھر کیا ہوتا؟ لفتحنا علیہم, ہم کھول دیتے ان پر. کیا کھول دیتے؟ فتح کے لفظی معنی کیا ہوتے ہیں؟ کھول دینا. ان پر ہم کھول دیتے برکات من السماء والارض, آسمان اور زمین سے برکتوں کے دروازے. برکات ان کا لفظ ہے, برکت کے لفظی معنی ہوتے ہیں زیادتی, اور آسمان اور زمین کی برکتوں سے مراد کیا ہے؟ ہر طرح کی بھلائی, ہر طرف سے ان کے لیے بھلائی کے دروازے کھل جاتے. آسمان سے ان کے لیے ضرورت کے مطابق پانی آتا, زمین سے ہر چیز خواہش کے مطابق جو ہے وہ ان کے لیے پیدا ہوتی, زمین سونا اگلتی, ہر چیزوں سے یہ نفع حاصل کرتے, راحت, راحت کے سامان ان کے لیے جمع کیے کر دیے جاتے, کوئی ان کو فکر اور پریشانی نہ ہوتی. تو یہ ہوتا ہے. اور یہاں پہ کیا کہا جائے کہ برکات من السماء والارض, کہ آسمانوں اور زمین سے برکتوں کے دروازے ان کے لیے جو ہے وہ کھول دیے جاتے. تو یہ کیا, یہاں پہ ایک بہت اہم اصول بتایا جا رہا ہے کہ اگر دنیا میں کوئی بھی قوم جو ہے وہ ایمان اور تقویٰ کی زندگی اختیار کرتی ہے, تو یہ اللہ کی رحمت کی ضامن ہے, ضمانت ہے, چابی ہے, تمام برکتیں ان کی چابی کو. یہ کیا چیز ہے؟ ایمان اور تقویٰ. اور نادان لوگ کیا سمجھتے ہیں کہ اگر ہم ایمان لے آئے تو پھر دنیا میں ترقی نہیں ہو سکتی, خدا ترسی کو وہ دنیا کے راستے میں رکاوٹ سمجھتے ہیں. आप ये बात याद रखिएगा, लोग झूठ बोलते होंगे, अल्लाह का कलाम झूठा नहीं हो सकता। वलाकिन कज़्ज़बू, लेकिन उन्होंने झुटला दिया, वो तो ना ईमान लाए ना तकवा की रविश, तो उन्होंने झुटला दिया। फ़अख़ज़नाहुम बिमा कानू यकसिबून, लिहाजा हमने उस बुराई के अजाब में उन्हें पकड़ लिया। क्यों पकड़ा? बिमा कानू यकसिबून, जो उन्होंने कमाई की थी, ऐसे नहीं पकड़ा। अफा अमीन अहलुल कुरा अय्यातियहुम बासुना बयातन वहुम नाइमून। अल्लाह ताला कहते हैं फिर क्या बस्तियों वाले अमन में हो गए हैं? ये ना सवालिया अंदाज है, और सवाल जो किया जा रहा है वो किस लिए किया जा रहा है? ताकि लोगों को सोचने समझने पर मजबूर किया जाए। एक तरफ अल्लाह की नेमतें और बरकतें हैं, एक तरफ लोगों की गुनाह है और उनकी सरकशी की इंतहा है। तो अल्लाह ताला पूछ रहे हैं लोगों, अफा अमीना अहलुल कुरा, कि क्या बस्तियों में रहने वाले पीस में हैं, अमन में आ गए हैं? इस बात से कि अय्याति हम बासुना बयातन, कि उन पर आ जाए हमारा अजाब, हमारी गिरफ्त, हमारी पकड़ उन पर आ जाए, और वो लोग क्या कर रहे हो? बयातन, रात का वक्त हो, वहुम नाइमून, और वो सो रहे हो। आप एक बात याद रखिएगा कि रात के वक्त जो नींद होती है बड़ी गहरी नींद होती है। इंसान दिन भर में जो कारोबार, कामकाज, अपनी जो तफरी और मशगूलियत जो होता है, दिन भर जब वो मसरूफ रहता है तो रात के वक्त में वो गहरी नींद जो है वो सोता है। तो अल्लाह ताला पूछ रहे हैं लोगों, ऐ बस्तियों में रहने वालों, क्या तुम इस बात से बेखौफ हो गए हो कि रात का वक्त हो और तुम गहरी नींद में हो और तुम पर अल्लाह का अजाब आ जाए? अब अमीन अहलुल कुरा अय्यातिया बासुना दोहाऊं वहुम यलबून, क्या बस्तियों में रहने वाले इस बात से बेखौफ हो गए हैं? उन्हें कोई डर नहीं है? क्या इनके दिलों में कोई खौफ नहीं है? कैसे अजीब लोग हैं कि इनके अंदर वही कुफ्र, वही सियान, वही नाफरमानी और सरकशी पाई जाती है जो पिछली कौमों के वाकयात बयान हुए हैं, जो उनके अंदर पाई जाती थी, और अचानक फिर उन पर अजाब आ गया। तो लोग नडर हो गए, कितने दीदा दलेर हो गए, कैसे इनके अंदर ये जुर्रत हो गई? वो तो कैसे इस बात से बेखौफ हो गए बस्तियों वाले कि यातियां हूं बासुना दुहन, कि दिन दिहाड़े उन पर हमारा अजाब आ जाए। अचानक इस तरह से अजाब आए, वहुम यलअबून, कि वो खेल रहे हों। तो क्या वजह, यहाँ पे बात खेलने से मुराद क्या है कि अपने कामकाज में, अपने कामों में जो है वो मसरूफ हों। तो लोगों, क्या तुम बेखौफ हो गए हो? क्या तुम नडर हो गए हो? फिर फरमाया, अफा अमिनू मकर अल्लाह, क्या ये लोग अल्लाह की चाल से बेखौफ हैं? मकर का लफ्ज जो है वो अरबी जबान में खुफिया तदबीर के लिए आता है। किसी शख्स के खिलाफ ऐसी चाल चलना कि जब तक इस पर फैसला कुन चोट ना पड़े, उस वक्त तक उसको खबर भी ना हो कि उसकी शामत आने वाली है। यानी जाहिर हालात को देखते वो यही समझता रहे कि सब अच्छा है, और ऐसी चोट कि रेड हैंडेड उसको कैच कर लिया जाए। तो यहां पे भी यही बात अल्लाह ताला पूछ रहे हैं कि तुम जो कुछ कर रहे हो, अफा अमीनू मकर अल्लाह, क्या तुम अल्लाह के मकर से, अल्लाह की खुफिया तदबीर से अमन में हो? फला या अमनु मकर अल्लाह, बस अल्लाह की चाल से अमन में नहीं हो सकते, अल्लाह की चाल से कोई बेखौफ नहीं हो सकता। इल्लल कौमुल खासिरून, मगर ऐसी कौम जो खसारे ही में पड़ने वाली हो। यानी जो वो लोग जिन्होंने तबाहों बर्बादी ही जो है वो अपना मुकद्दर बना लिया हो, यही उनको मिलने वाली हो, तो उसके अलावा कोई और शख्स जो है ना वो अल्लाह से निडर होकर जिंदगी बसर नहीं कर सकता। अवलम यहदिल्लज़ीना, अवलम यहदी लिल्लज़ीना, अल्लाह रब्बुल इज्जत जो हैं वो पूछ रहे हैं कि क्या नहीं लोगों ने देखा, क्या लोगों ने सबक नहीं लिया? लिल्लज़ीना, उन लोगों से, यरिसून अल अर्दा मिन बादे अहलिहा, के उन लोगों से जो साबिक अहले जमीन के बाद जमीन के वारिस होते हैं, कि पहले वो लोग थे जो جب انہوں نے نافرمانی کی، اللہ نے ان کو پکڑا، عذاب کا شکار ہوئے، پھر دوسرے لوگ وارث بنے، انہوں نے نافرمانی کی، پھر وہ بھی اللہ کے عذاب کا شکار ہوئے۔ تو ہر آنے والا جو بعد میں آیا تھا، انہوں نے پہلوں سے کوئی سبق نہیں لیا، کوئی رہنمائی نہیں لی۔ اولم یہدی للذین یرثون الارض، کیا نہیں لوگوں کو پتا چلا، ان لوگوں کو جو وارث ہوئے تھے زمین کے، من بعد اہلھا، ان لوگوں کے بعد جو اس کے رہنے والے تھے، یعنی جو اس کے رہنے والے تباہ و برباد ہو گئے تھے، اس کے بعد جو لوگ وارث ہوئے، تو انہوں نے تباہ و برباد ہونے والوں سے کوئی سبق نہیں لیا۔ اللہ نشاء واصبناہم بذنوبہم، کہ اگر ہم چاہیں تو ہم جو ہے ان کو بھی پکڑ سکتے ہیں ان کے گناہوں پر، اگر ہم چاہیں تو ان کو پکڑ لیں، ان کو دے دیں عذاب۔ کیوں؟ اللہ تعالیٰ کہتے ہیں کہ ایک قوم جب گرتی ہے، دوسری قوم جب اس کی جگہ آتی ہے، تو اس کے لیے کافی رہنمائی کا سبق ہونا چاہیے پہلی قوم سے، پہلی قوم سے اس کو عبرت لینی چاہیے کہ پہلے یہاں پہ کس کی عظمت کا جھنڈا تھا، کون یہاں پہ لوگ حکومت کرتے تھے، لیکن ان کو فکر اور اخلاق اور عقیدے کی کن چیزوں نے جو ہے وہ تباہ کیا، برباد کیا، تو اب یہ ان کی غلطیوں سے سیکھیں، ہے نا؟ تو اللہ تعالیٰ نے پہلے رہنے والوں سے جگہ کیوں چھینی، ان سے جگہ کیوں خالی کروائی، اور اب جو لوگ وہاں پہ آ کے آباد ہوئے ہیں، تو ان کو ان سے سبق لینا چاہیے۔ اگر انہوں نے اس سے سبق نہ لیا تو پھر ہم ان کو بھی پکڑ سکتے ہیں۔ اللہ نشاء اصبناہم بذنوبہم، تو اس میں اہل مکہ کے لیے بھی اور رہتی دنیا کے لوگوں کے لیے اس میں جو پیغام ہے وہ کیا ہے کہ اپنے عملوں پہ غور کرو، عقیدے کی، فکر کی، اخلاق اور کردار کی، ان گمراہیوں میں مت پڑو جس میں پہلی قوم عذاب کا شکار ہوئی۔ نَطْبَعُ عَلَىٰ قُلُوبِهِمْ فَهُمْ لَا يَسْمَعُونَ، اور اب کیا ہے کہ اگر لوگ سبق نہیں لیتے، اگر لوگ ان کہانیوں سے سیکھتے نہیں ہیں، ان کو بس قصے اور کہانیاں بنا کر رکھ دیا ہے، عبرت نہیں لیتے، غفلت برتتے ہیں، تو اللہ تعالیٰ کہتے ہیں کہ پھر ہم ان کے دلوں پر مہر لگا دیتے ہیں، پھر وہ کچھ نہیں سنتے۔ اب آپ دیکھیے کہ تاریخ کے واقعات اللہ تعالیٰ ایسے ہی نہیں سناتا، بلکہ کس لیے؟ کہ لوگ اس سے عبرت حاصل کریں، اور اگر لوگ اس سے عبرت حاصل نہیں کرتے تو اللہ تعالیٰ کہتے ہیں کہ پھر میں کیا کرتا ہوں کہ دلوں پر مہر لگا دیتا ہوں، سیل کر دیتا ہوں، کہ اب وہ کچھ سنتے ہی نہیں ہیں۔ اب آپ دیکھیے کہ یہاں پر جو لفظ استعمال کیا گیا ہے وہ کیا ہے؟ لا یسمعون کا، ہے نا؟ تو یہ بھی ہو سکتا تھا نا، اللہ تعالیٰ کہتے کہ فہم لا یف کہون، سمجھ کیوں نہیں لی انہوں نے؟ تو یہاں لا یسمعون کہا گیا ہے، تو سننے سے مراد کیا ہے؟ کہ سنا ہی نہیں، اطاعت ہی نہیں کی، ہے نا؟ حق بات کو قبول ہی نہیں کیا۔ اصل میں انسان کا جو دل ہے وہ تمام جسم کے اعضاء کا سینٹر ہے، بلڈ بھی اس سے تمام جسم میں سرکولیٹ کرتا ہے، ہے نا؟ اور دل جو ہے جب اس میں زندگی ہوتی ہے تو تمام اعضاء میں زندگی ہوتی ہے، دل جب بند ہوتا ہے، حرکت قلب بند ہوتی ہے، تو تمام جسم بھی بیٹھ جاتا ہے۔ تو اسی طرح دل میں کسی چیز کی بھلائی بھی سما جاتی ہے اور برائی بھی سما جاتی ہے، اور آنکھوں میں پھر وہی نظر آتا ہے جو دل میں ہوتا ہے، جو دماغ میں آتا ہے وہ زبان پر آتا ہے، ہر طرف وہ چیز جو ہے محسوس ہوتی ہے، وہی سنائی دیتی ہے۔ تو یہ ہے بات کہ چونکہ کفر ہے، انکار ہے، تو عبرت نہیں ہے، اور یہ کچھ سنتے ہی نہیں ہیں۔ اور آپ بات یہ بات یاد رکھیں کہ اللہ دلوں پر مہر کب لگاتا ہے، سیل کب کر دیتا ہے؟ جب کوئی اپنے دلوں کو بند کر لیتا ہے، جب کوئی آنکھیں کھولنا ہی نہ چاہے۔ سورج اب دیکھیں، رات ختم ہو گئی، دن نکلا، سورج آیا، اب کچھ لوگ پھر بھی آنکھیں بند کر کے رکھیں، تو جن کے پاس آنکھیں ہوں اور وہ کہیں کہ سورج نہیں ہے، سورج کی روشنی کو ماننے سے انکار کر دیں، تو پھر اللہ چاہے تو اس کو اندھا ہی کر دے۔ تو یہ ہے کہ اسلام کی دعوت، اللہ کا پیغام سورج کی طرح چمکتا ہے نا، لیکن کس کے لیے؟ سورج تو اس کے لیے چمکے گا نا جو اپنی آنکھوں کو کھولے گا، تو کھولے ہی نہیں تو اللہ پھر اس کی آنکھوں کو بند کر دیتا ہے۔ آپ دیکھیں گھر میں بہت سی مشینری ہوتی ہے، آپ اس کو استعمال نہیں کرتے تو زنگ آلود ہو جاتی ہے، پڑی پڑی جیم ہو کر خراب ہو جاتی ہے۔ اور جو چیز گاڑی ہے، آپ چھٹی گئے، آپ نے کہا ہماری گاڑی کبھی کبھی سٹارٹ کر دیا کریں، آپ گاڑی کو دو چار ماہ کے لیے استعمال میں نہیں لاتے، तो क्या होता है, गाड़ी गाड़ी गई खत्म, गाड़ी है ना, जंगा लूज हो गई, खत्म हो जाती है फिर गाड़ी, फिर वो उसकी उसकी लाइफ कम हो जाती है। तो हरकत में बरकत है ना। तो जब चीजों को बंद रखा जाए, जब दिल और दिमाग का और आंखों का इस्तेमाल ना किया जाए, तो फिर क्या है कि अल्लाह भी उनको सील कर देता है। अल्लाह ताला कहते हैं कि ठीक है, तुम मेरे दीन और इस्लाम को, मेरी बातों को नहीं समझते, तो सील कर दिया, जरूरत ही नहीं किसे अब तुम कुछ समझो। तिलकल कुरा नकुसु अलैका मिन अंबाइहा, ये हैं कौमों के किस्से जो हम तुम्हें सुनाते हैं खबरों में से। ये कौमें जिनके किस्से हम तुम्हें सुना रहे हैं, तुम्हारे सामने ये मिसालें मौजूद हैं, क्योंकि इबरत के निशान इर्द गिर्द अहले मक्का के थे ना। तो अल्लाह ताला कहते हैं ये कौन बताए, किसने बताए, मैंने बताए। आप देखिए दुनिया की किताबों में हमें ऐसे कौमों के किस्से नहीं मिलते, सवाए जो है वो अल्लाह की इल्हामी किताब के, कि अल्लाह अपनी किताब में बताता है कि ये पिछली दुनिया की जो कौमें गुजरी वो कैसी कैसी कौमें थी ना। ये सच्ची किताब है। और यहां पे भी क्या बात बताई जा रही है, मिन अम्बाइहा, मिन का मतलब क्या है कि ये जो हजारों वाकयात हैं दुनिया की कौमें, हजारों लाखों कौमें गुजरी हैं, उनमें से चंद चंद हैं जो यहाँ पे बयान किए हैं, और ये किस लिए है, इबरत के लिए हैं। वलाकद्जअतहुम रसूलुहुम बिलबय्यिनाति, कि इनके रसूल कौमों के पास क्या था, कि इनके रसूल इनके पास खुली खुली निशानियां लेकर आए। खुली खुली निशानियां किस चीज का तर्जमा है, जल्दी से बोले, बिलबय्यिनात, शाबाश, बिलबय्यिनात का, खुली खुली निशानियां लेकर आए। फमा कानू लियुमिनू, मगर वो नहीं मानने वाले थे, बिमा कज़्ज़बू मिन कब्ल, जिसको वो पहले झुटला चुके थे, मगर जिस चीज को एक दफा उन्होंने मानने से इनकार कर दिया, फिर इसको वो मानने वाले नहीं थे। कज़ालिका यतबअल्लाहु अला कुलूबिल काफिरीन, देखो इस तरह हम मुनकरीने हक के दिलों पर मोहर लगा देते हैं। अब पीछे क्या कहा था, फहुम ला यस्माउन, है ना, कि वो लोग कुछ सुनते ही नहीं है, इसलिए मोहर लगाई। अब यहां पे क्या कह रहे हैं अल्लाह ताला, कि इन्होंने चूंकि इनकार किया, कोई दलील, कोई मुशाहिदा, कोई तजुर्बा जो है उससे उन्होंने कबूल हक के लिए अपने दिल के दरवाजों को खोला ही नहीं, तो हमने क्या किया कि हमने भी फिर इनके ऊपर जो है ना, कजालिका, इस तरह फिर हम मोहर लगाते हैं, ऐसे ही नहीं, कजालिका यतबअल्लाहु अला कुलूबिल काफिरीन, इस तरह हम काफिरों के दिलों पर जो है वो मोहर लगा देते हैं। तो दिल पर मोहर कब और कैसे लगती है, तो इस सिलसिले में हमारे सामने जो बातें आई हैं वो क्या हैं, कि इसमें पहली चीज क्या है कि कहीं तो अल्लाह ताला कहते हैं कि मैंने लगा दी, और कहीं अल्लाह ताला कहते हैं वनतबाउ अला कुलूबिहिम फहुम ला यस्माउन। कभी अल्लाह ताला इंसानों की तरफ निस्बत करते हैं कि उनके अपने अमलों की वजह से मोहर लग जाती है, कभी वो निस्बत अपनी तरफ करते हैं। बात एक ही है कि जब कोई शख्स इस हालत को पहुंच जाए कि वो मानने के लिए तैयार ही ना हो, हर मुशाहदे और तजर्बे का वो इनकार ही करता चला जाए, हर दलील को, हर बात को ठुकराता ही चला जाए, तो ये वक्त होता है कि फिर अल्लाह दिलों पर मोहर लगा देता है। अब वो आइंदा हक बात को तस्लीम करने के काबिल ही नहीं रहते। तो ये है, फमा वजदना ले अक्सर ही मिन अहद, और हमने नहीं पाया इनमें से अक्सर में पासे अहद, यानी अक्सर लोगों को अहद का पाबंद नहीं पाया। अहद की पाबंदी से क्या मुराद है, एक तो मानी इसके ये हैं मुफस्सरीन, ये कहते हैं अलस्तु बिरब्बिकुम वाला अहद हो सकता है, और दूसरे इससे मुराद जो है वो अतात और फरमा बरदारी। तो दोनों ही मुराद हैं कि इनके अंदर अतात और फरमाबरदारी ना पाई, किसी किस्म का कोई अहद भी नहीं, जो पैदायशी था या बाद वाला, पाबंदी का कोई अहद नहीं पाया। वाइम वजदना अक्सर हम लफासिकीन, बल्कि अक्सर को नाफरमान ही पाया, फासिक ही पाया। इसके मानी क्या है कि ये लोग ऐसे थे कि इन्होंने ना इनफरादी तौर पर ना इज्तमाही तौर पर किसी अहद का पास किया, ना हकूक अल्लाह अदा किए, ना हकूक इबाद अदा किए। ज्यादा लोग जो थे वो फासिक ही थे, और फासिक कौन होते हैं, जो नाफरमान होते हैं, जो अल्लाह की आयात का मजाक उड़ाते हैं।